الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا. هو الذي يصلي عليكم وملائكته ليخرجكم من الظلمات إلى النور وكان بالمؤمنين رحيما. تحيتهم يوم يلقونه سلام وأعد لهم أجرا كريما. صدق الله العظيم. قابل احترام بزرگو اور بھائیو، دنیا کی زندگی بہت مختصر ہے، انسان اس زندگی کو تو آنکھوں سے دیکھتا ہے اس لیے مان رہا ہے کہ میں زندہ ہوں، جان نکل جاتی ہے تو پھر کہتے ہیں بھئی یہ میت ہے، جان نکل گئی. اللہ تعالیٰ نے زندگی دے کر پھر احسان فرمایا کہ اسے بڑے اہم اہم پارٹ دیے، انسان کو بدن میں پارٹ بہت اہم اہم دیے، اور ہر پارٹ کا ذکر ہے. کیا مطلب؟ کہ جتنے بدن کے پارٹ ہیں وہ پارٹ دینے والے کی بات مانے. جیسے آنکھیں دی ہے تو آنکھیں ماں باپ نے نہیں دی ہے، آنکھیں کس نے دی ہے؟ اللہ تعالی نے دی ہے، اور یہ انمول چیز ہے. انمول چیز ہے، اس کا بھاؤ نہیں لگتے. اور جس کو بعض بندوں کو اللہ آنکھیں دنیا میں لے لیتے ہیں یا دیتے نہیں ہیں، تو اس میں اللہ کی حکمت ہوتی ہے تاکہ آنکھوں والے عبرت لیں. جس کے پاس آنکھ نہیں ہے وہ دنیا کی رنگتوں کو نہیں دیکھ سکتا ہے، اور اس کے اس صبر پر اگر اس کا یقین اللہ کی ذات و صفات کے ساتھ ہے کہ میرے مالک نے مجھے جس حال میں رکھا میں خوش ہوں، یا آنکھیں تھی اور پھر چلی گئی، پھر اس پر صبر کیا، تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے اس کے اس آنکھوں کے اس عمل اور اس ذکر کی وجہ سے اس کو جنت کا حقدار بنایا ہے. اسی لیے حدیث کا خلاصہ ہے، من صبر علی حبیبتیہ فلہ الجنہ. جس نے اپنی دو پیاری چیزوں پر صبر کر لیا تو اس کے لیے جنت ہے. تو اللہ تعالیٰ نے پارٹ دیے انسان کے بدن میں، تو انسان میں دونوں چیزیں بھی رکھی ہے. ایک پارٹ رکھا ہے اندر میں، دل ہے. پھر اس بدن میں ایک چیز ہے، روح ہے. اس روح کی وجہ سے یہ انسان کے ہاتھ پاؤں حرکت کرتے ہیں، زبان بولتی ہے، آنکھیں دیکھتی ہے، کان سنتا ہے، اور پاؤں چلتے ہیں، دل دھڑکتا ہے. اور یہ اللہ تعالیٰ کی عجیب قدرت ہے کہ دل کی دھڑکن کی وجہ سے بدن میں جتنی رگیں ہیں اس میں اس کا فورس سے، اس کے حرکت سے، उसके दबाव से आंख में बारीक बारीक रगों तक अल्लाह ताला उसकी ताकत, कोई हाल इंसान पर आया और अल्लाह ताला ने डाला तो इंसान बेसब्रा बन करके नाशुक्री करने लगता है। इसलिए इंसान की फितरत बताई है कि अगर हमारी तरफ से कोई तकलीफ, कोई मुसीबत, कोई रंज इस पर डाला तो बस इसका मुंह ऐसा हो जाता है, इन्नहु लयऊसुन कफूर, मायूस भी हो जाता है, नाशुक्रा भी बन जाता है। लेकिन जिन लोगों ने अपने दिल के पार्ट को संभाल लिया और उसमें खैर और खूबी भर ली तो फिर इंसान किसी हाल में भी अल्लाह ताला की शुक्रगुजारी और अल्लाह के अवामिर और इताअत को नहीं छोड़ सकता। अब चूंकि अपने जिस्म के तमाम तकाजों को और अंदर की चीज को पेश करने के लिए अल्लाह ताला ने एक सबब दिया, एक पार्ट दिया, जबान। भाई भूख लगी है तो जबान तकाजा करेगी, भाई जिस्म भूखा हो गया है। नींद आ रही है तो जिस वो बोल रहे हैं कि भाई अब तो नींद आ रही है, जाना है तो जबान बोल रही है भाई चलना है, महफिल में है तो वो कहेगा भाई चलना है, ट्रेन छूट जाएगी, हवाई जहाज छूट जाएगा, बस चली जाएगी, जबान बोलती है। बदन का हर पार्ट उसका मुआविन और मददगार है, इस जबान का रोल भी बहुत बड़ा है। ये बात दिल में जमाने और बिठाने की है कि अल्लाह ताला ने सबसे बड़ी नेमत इन तमाम पार्ट में, सबसे बड़ी नेमत जो दुनिया में उतारी है वो ईमान है। आंख नहीं होगी तो जिंदगी बसर हो जाएगी, सुनवाई नहीं होगी तो जिंदगी बसर हो जाएगी। बहुत से समाज से माजूर हैं, गूंगे बहरे हैं, तो उनकी जिंदगी नहीं गुजरती है। हमारे यहाँ एक ऐसा माजूर था, तकरीबन 60 साल तक रहा दुनिया में और खुशहाल जिंदगी गुजार के लिए अपने कारोबार में मस्त रहता था, लेकिन नमाज भी पढ़ता था, रोजे भी रखता था, जिक्र भी करता था। उसका ईमान का एक इशारा है कि वो अल्लाह की जात आली की वहदानियत की गवाही दे और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की रिसालत की गवाही दे, तो उनके इशारे हैं, तो उनकी एक जबान है, उस जबान में वो अपने अमाल पूरे करके गया और वो मांगने वाला नहीं था, अपनी मेहनत करके, कमाई करके जिंदगी गुजारने वाला था, बल्कि खानदान को, रिश्तेदारों को मामिन और मददगार बनता था। तो आज जबान ना हो तो भी जिंदगी गुजर जाएगी, पांव ना हो तो भी जिंदगी गुजर जाएगी, लेकिन आदमी बगैर ईमान के चला जाए तो ये तो इंसान के लिए बहुत नाकामी की चीज है। और याद रखो, ईमान अल्लाह ने इस दुनिया में बसने वाले तमाम इंसानों के लिए नियामत बनाकर उतारा है, खाली मुसलमान के लिए नहीं है। और ईमान में क्या तकाजा किया, ईमान में तकाजा ये किया है कि इंसान अपने दिल में ये बात बिठाए, जमाए, इस कायनात में जो कुछ नजर आता है और जितनी भी किस्म की मखलूक है वो कोई दिल लगाने के लायक नहीं है, कोई सर झुकाने के लायक नहीं है, कोई मददगार और हामी नहीं है, कोई जिंदगी और मौत का मालिक नहीं है सिवाय अल्लाह। ला इलाहा इल्लल्लाह, अल्लाह के सिवा कोई माबूद नहीं। कोई आदमी सच्चे दिल से इसकी गवाही दे तो ये कलमा सीधे अर्श तक चला जाता है, कोई रुकावट नहीं। आपकी नमाज के लिए फरिश्ते चेकिंग करेंगे, ध्यान कितना था, जिक्र कितना था, उसमें पाठ सही थे नहीं थे, रुकू सही था, सजदा सही था। लेकिन आपकी जबान का ये अमल, वो आदमी चाहे बिस्तर में हो, बैठा हुआ हो, खड़ा हुआ हो, लेटा हुआ हो, चल रहा हो, सवारी में हो, मुसाफरी में हो, जहां भी ये बात, ये जुमला निकला उसके दिल की गहराई से निकला, तो ये कलमा सीधे अल्लाह के अर्श तक चला जाता है। तो जबान में, एक जबान का एक अहम रोल है, ये इतनी कीमती भी है। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ये ईमान सिखाया है और हर पार्ट का अमल बताया है। आंखों का पार्ट, जैसे ये निकाह करने वाले हैं तो निकाह करने की दो चीजें सामने हो, कि निकाह करने के बाद आदमी की नजर अब नीची हो जाए, अब इधर उधर वो झांकेगा नहीं, ये चीज उसके सामने होनी चाहिए। तो बदन का हाथ शर्मगाह है, अब शर्मगाह कभी अगर निकाह किया है तो शर्मगाह गलत जगह नहीं जाएगी, वरना शर्मगाह के गुनाह भी बहुत बड़े होते हैं, इंसान को दोजख में ले जाते हैं। तो हर पार्ट है, हर पार्ट का जिक्र है। नमाज ऐसी इबादत है कि उसमें बदन का हर पार्ट अल्लाह की इबादत में लगता है, इसीलिए कहते हैं नमाज ठीक करो। और रोजाना आदमी अपनी नमाज को अच्छी बनाने की मशक करे, भाई आज अच्छी, आज और दिल से करूंगा, आज कल तकबीर उला चली गई थी, आज तकबीर उला नहीं जाए, कल रुको बराबर नहीं किया था, आज रुको अच्छा करूंगा, आज सद्दा दिल लगाकर करूंगा, आज जल्दी जल्दी नहीं पढ़ूंगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा थे, एक आदमी आया, नमाज पढ़ी, जल्दी जल्दी रुकू सिद्धा किया और सलाम फेरी, अल्लाह के नबी ने फरमाया, ए फुलाने आओ सल्ली फैन कलम तो सल्ली, नमाज पढ़ो, फिर से पढ़ो, तुमने नमाज नहीं पढ़ी है, तो दोबारा पढ़ी, तो दोबारा भी उसी अंदाज से आदमी की जो आदत थी, तो आपने फिर फरमाया सल्ली फैन कलम तो सल्ली, नमाज फिर से पढ़ो, तुमने नमाज नहीं पढ़ी है। तो आदमी हर चीज को ठीक करे, ये दावत की मुबारक मेहनत से ये बात मतलब है कि आदमी के दिल के अंदर में वो जागरूकी, वो एहसास, वो बेदारी आ जाए कि अपनी जिंदगी को ठीक करना है। और जिंदगी ठीक करने का मकसद यह है कि अल्लाह ताला ने खाने का हुक्म दिया, पीने का हुक्म दिया, शादी ब्याह का हुक्म दिया, हुक्म दिया फन के हुक्म, हुक्म दिया है शादी करो। कहीं समाज में गैर शादीशुदा बच्चे हैं तो खानदान के और जिम्मेदारों के और बड़ों के जिम्मे अल्लाह ताला ने किया, भाई देखो वो अभी पोजीशन में नहीं है, लेकिन तुम्हारी कोशिश से उनका निकाह हो जाएगा, तो तुम निकाह करा दो, अगर विवाहें हैं तो उनका निकाह करा दो। वान कहुल अयामा मिनकुम वस्सालिहीन मिन इबादिकुम व इमाइकुम, अल्लाह कहते हैं ये अमल ऐसा है कि अगर वो दीनदार हैं तो अल्लाह ताला इस अमल की वजह से उनको गनी करेगा। इन यकूनु फुकरा युग्नीहिमुल्लाहु मिन फज़लिही, अगर वो गरीब और मोहताज है तो अल्लाह इस अमल के सही तरीके से करने की वजह से अल्लाह इनको गनी करेगा। बहुत से लोग हुए ऐसे कि शादी से पहले कोई जिंदगी का कोई ढंग ढारा नहीं था, लेकिन अल्लाह ताला ने शादी के बाद जिंदगी खुशगवार बना, लेकिन अमल को सही करना। मेरे बुजुर्गों, मेरे भाइयों, ये मेहनत इसकी है कि हमारे हर पार्ट को सही हम इस्तेमाल करने वाले बन जाएं। तो निकाह की मजलिस है, लेकिन हर वक्त भाई एक आदमी नमाजी है तो नमाज ठीक करे, एक आदमी जिक्र कर रहा है तो जिक्र भी ठीक करे। अल्लाह वाले कहते हैं भाई जिक्र ध्यान से करें, आदमी जिक्र करे ना तो फजाइल के इस्तेहजार के साथ करे, कि भाई अल्लाह ताला कहते हैं भाई जो मुझे याद करता है मैं उसके साथ होता हूँ। तो आदमी दोस्तों की महफिल में बैठता है, जाता है और रिश्तेदारों के पास जाता है, आज फलां को मिलने जाऊंगा, वहां मुझे उनको कुछ ज्यादा खुशी होगी, कभी हमको ज्यादा खुशी होगी। ऐसे ही आदमी तस्बीह के वक्त में उसको ये इस्तेहजार हो कि भाई अल्लाह ताला के साथ बैठना है। हदीस में आता है ना, जलीस मन ज़करनी, जो मुझे याद करता है मैं उसका हम नशीन होता हूँ, उसके साथ होता हूँ। अल्लाह ताला कहते हैं बंदा दिल में याद करता है तो मैं भी उसको अपने दिल में याद करता हूँ, अगर वो महफिल में करता है तो मैं भी इसकी महफिल में जिक्र करता हूँ, मेरा बंदा देखो मुझे महफिल में याद कर रहा है और उससे बेहतर महफिल में करता हूँ। दुनिया की महफिल में अगर किया तो उसमें 100% इताअत नहीं, दोनों चीजें हैं, इताअत भी है, नाफरमानी भी है, لیکن اللہ کی یہاں جو 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 محفل ہے اور جو عبادت کرنے والے ہیں وہ تو اللہ کی نافرمانی کرنا جانتے ہی نہیں. لا یعصون اللہ ما امرهم, فرشتوں کی جماعت ہے. اور اللہ کو تسبیح تو دنیا میں ہر مخلوق پڑھتی ہے, کوئی مخلوق ایسی نہیں ہے جو اللہ کی تسبیح نہ پڑھتی ہو, اللہ کی پاکی بیان نہ کرتی ہو, اللہ کی حمد کے گیت نہ کرتی. پرندے اللہ کی تسبیح کرتے ہیں, پہاڑ اللہ کی تسبیح کرتے ہیں, سمندر پر تسبیح پڑھتے ہیں, آسمان و زمین تسبیح پڑھتے ہیں, ہر مخلوق. وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ, اللہ کہتے ہیں وَلَكِ اللَّا تَفْقَهُونَ تَسْبِحَهُمْ, تم ان کی تسبیح تم نہیں سمجھتے, ان جانتا ہوں کہ وہ پڑھتے. اللہ نے ہم کو خبر دی ہے قرآن میں, وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَكِ اللَّا تَفْقَهُونَ تَسْبِحَهُمْ, تم ان کی تسبیح کو جانتے نہیں ہو, تم نہیں سمجھتے, وہ پڑھتے. اور جن لوگوں کو سمجھ دی ہے وہ سمجھتے ہیں یہ پرندہ کیا کہتا ہے. ہاں بہت سے اللہ والے ایسے ہوئے ہیں وہ پرندوں کی بولی, ایک نبی بھی ایسے ہوئے ہیں جو پرندوں کی بولی بھی سمجھتے تھے, ان کی تسبیح سمجھتے تھے, کون سی عبادت کرے وہ سمجھتے تھے. اللہ تعالیٰ نے ایک نبی ایسے بنائے داؤد علیہ السلام, کہ جب داؤد علیہ السلام تسبیح پڑھنے بیٹھے تو پرندے بھی ساتھ میں بیٹھ جاتے تھے, ساتھ میں بیٹھ کر اللہ کی پاکی بیان کرتے. اور داؤد علیہ السلام کو اللہ جنت میں بھی کہیں گے, داؤد میری حمد کے گیت گاؤ, میری حمد کے گیت گاؤ, تو داؤد علیہ السلام وہ سنائیں گے اپنے سریلی آواز. اور وہ آواز سے جنت کے درختوں کے پتے بجنے لگیں گے, ایک ایسا سریلی آواز پیدا ہوگی. دنیا میں لوگ یہ ڈانسوں سے اور یہ میوزک سے خوش ہوتے ہیں, اس سے تو بچانا ہے اپنے آپ کو, ورنہ جنت میں اللہ نے میوزک بھی رکھا ہے, ڈانس بھی رکھا ہے, وہ سب اس کو دیکھنے کو نہیں ملے گا جس نے دنیا میں سن لیا. جتنا ہو سکے آدمی اپنے آپ کو بچائے, یہ بھی کانوں کا عمل ہے, زبان کا عمل ہے, آنکھوں کا عمل ہے, ہاتھ پیر کا عمل ہے. ہاتھ کا عمل ہے نا, حدیث میں انسان کے بدن سے ایک ہاتھ سے ایسا صدقہ جو دوسرے ہاتھ کو پتہ نہ چلے, وہ اللہ کی قسم لوہے سے, پہاڑوں سے, ہواؤں سے, آگ سے زیادہ طاقتور ہے, زیادہ طاقتور ہے. اس لیے یہ اس محنت سے چاہا جا رہا ہے, شروع شروع میں تھوڑی مشقت ہوگی, آدمی اللہ کی طرف جانا چاہتا ہے شروع میں. انسان کا نفس اور طبیعت آزاد ہے, تو اللہ کہتے ہیں تیری آزادی کو میری خوشی میں فنا کر, تیری آزادی کو میری خوشی میں فنا کر, پھر ایک وقت آئے گا کہ تیری خوشی میں ہر چیز فنا کر دوں گا, ہر چیز. یہ دنیا مشقت کی جگہ ہے, محنت کی جگہ ہے, آزمائش کی جگہ ہے, تو آدمی اس میں کوشش کرے اللہ کا دھیان جمانے کے لیے. اللہ والے کہتے ہیں چار چیزیں ہیں جس سے اللہ کی محبت اور اللہ کا دھیان جمتا ہے, آدمی کوشش کرے روزانہ, اگر تھوڑا تھوڑا سیڑھی چڑھے گا تو اللہ تعالیٰ آہستہ آہستہ پہنچا دے گا. آدمی قدم تو رکھے, ہمت تو کرے, آج مجھے پڑھنا ہے 5 منٹ, آج مجھے 10 منٹ پڑھنا ہے, تو کیا کیا چیزیں کرنے کا, اللہ کا دھیان دینے کے لیے چار چیزوں میں لگنے کو اللہ والے کہتے ہیں. لگیں گے انشاءاللہ, کون کون کرے گا, ماشاءاللہ. اللہ مجھے بھی توفیق دے آپ کی برکت سے. نمبر ایک, اللہ کی محبت اور دھیان لینے کے لیے سب سے اعلیٰ اور ارفع چیز قرآن کریم. قرآن کریم اللہ نے جس کو آسمان سے اتارا ہے, حرف حرف محفوظ, نقطہ نقطہ محفوظ, حرکت حرکت محفوظ, وہ قرآن کریم ہے کہ آدمی اس میں دل لگائے. ایک بہت بڑے اللہ والے تھے, آپ نے نام سنا ہوگا, وقت کے امام بھی تھے, امام احمد ابن حنبل. ان کے زمانے میں ایک مسئلہ اٹھا اور اس پر انہوں نے اپنی جان پر کھیلا, نہیں یہ بات نہیں ہوگی, بلکہ قرآن کا مسئلہ اٹھا, وہ مسلمانوں میں اٹھا, ٹوٹتا نہیں. قرآن اللہ کا کلام ہے اور یہ باقی رہے گا, اور حضور صلی اللہ علیہ وسلم کا یہ معجزہ ہے جو امت کے پاس باقی ہے, زندہ معجزہ جسے کہے. 7 سال کا بچہ اپنے سینے میں پورا ڈال دیتا ہے, 7 سال کا بچہ, اور 60 برس کا بوڑھا بھی اگر چاہے اور محنت کرے تو اللہ اس کے سینے میں ڈال دیتا ہے. دنیا میں ایسے بندے ہوئے ہیں کہ جنہوں نے قرآن پر محنت کی جیلوں میں, تو جیلوں میں ایک ایک مہینے میں روزانہ ایک پارہ یاد کیا, رمضان کا مہینہ آیا جس پارے کو یاد کیا رات کو تراویح میں سنا دیا. سمندر میں یاد کرنے والے لوگ پیدا ہوئے. سمندر میں اس زمانے میں اتنی سہولت اور فراوانی نہیں تھی, وہ بادبانی کشتیوں سے جاتے تھے, ہوا کا رخ صحیح ہوا تو وقت پر پہنچ جاتے تھے, اور ہوا کا رخ صحیح نہیں ہوا تو کشتیاں ادھر ادھر ہو جاتی تھی, اور اس میں مہینوں لگ جاتے تھے, ہفتے لگ جاتے تھے. تو اب اس میں رمضان کا مہینہ آ گیا, چاند دیکھ لیا ہے, تو اب کیا ہے کہ بھائی ہم نے تو زندگی پر قرآن سن کر ہی تراویح پڑھی ہے, اب کیا کریں گے, چاند ہو گیا. تو یہی مسلمانوں کی جماعت میں ایک آدمی کے دل میں ایسی بیداری پیدا ہوئی تو روزانہ ایک پارہ یاد کر کے رات کو تراویح میں پڑھا ہے اور 30 دن میں پڑھا کیا ہے. ایسے لوگ ہوئے. تو آدمی روزانہ اس پر مشق اور محنت کرے, کرو گے انشاءاللہ. روزانہ معمول بنایا آدمی, آج اتنا قرآن پڑھنا ہے, اتنی آیتیں پڑھنی ہے. اللہ کے رسول نے اتنی ترغیب دی, کوئی آدمی رات کو 20 آیتیں پڑھے, 10 آیتیں پڑھے تو کہتے ہیں غافلین سے نکل جائے گا, 20 آیتیں پڑھے تو کہتے ہیں یہ طالبین میں لکھا جائے گا. تو رات کو سوتے وقت بھی پڑھے, دن میں بھی پڑھے, ہر وقت آدمی اپنے معمولات میں دھیان رکھے کہ بھائی مجھے آج میرے قرآن کی تلاوت فوت نہ ہو. رسول اللہ صلی اللہ علیہ وسلم پر تو قرآن نازل ہوا ہے, لیکن آپ خود بھی قرآن کی تلاوت کا اہتمام کرتے تھے. اگر دعوت کی مشغولی کی وجہ سے اگر وہ رہ گئی ہے تو اب سونے سے پہلے اس کو پورا کرتے تھے. اور جن کو اللہ نے حافظ قرآن بنایا, جن کے سینے میں ڈالا, اللہ والے کہتے ہیں بھائی وہ تو نماز میں پڑھے, ایسے بھی پڑھے نماز میں پڑھے, بہت اچھی چیز ہے. اللہ والوں نے اس کا اہتمام کیا اللہ کا دھیان لینے کے لیے. تو امام احمد ابن حنبل رحمۃ اللہ علیہ نے قرآن کے لیے بہت بہت ظلم سہے, بادشاہ وقت نے اور ان کے کارندوں نے بہت ظلم کیا. آپ جانتے ہو کتنا ظلم کیا, ان کے بدن کو سخت سردی میں یہ اتار دیا جاتا تھا اور ان کی پشت کھولی جاتی تھی اور مضبوط پوڑا چمڑے کا, اور وہ زور سے مارا جاتا تھا کہ تم یہ کہو اس کے خلاف کہو اس کے خلاف کہو. مارنے والے تھک جاتے تھے, اتنی زور سے بدن سوج گیا تھا کہ اس کوڑے کے ساتھ خون کے چھینٹے نہیں اڑتے تھے بدن سے. تو پھر اللہ کی محبت بھی ایسی ملی, اللہ کے لیے جھیلا نا, اللہ کے کلام کی وجہ سے جھیلا. تو خواب میں اللہ تعالی کا دیدار ہوا تو انہوں نے پوچھا باری تعالی آپ کی محبت کے حاصل کرنے کے لیے سب سے بڑی چیز کیا ہے؟ کہا احمد میرا کلام, احمد میرا کلام. پوچھا سمجھ کر پڑھے یا بلا سمجھے؟ تو وہاں سے جواب ملا سمجھ کر پڑھے یا بلا سمجھے پڑھے, ہر حال میں قرآن اللہ کی محبت کے پانے کا ذریعہ. اس لیے قرآن پاک. نمبر 2, تسبیحات کا اہتمام. ہم کہتے ہیں لیکن اگر تسبیح چھوٹی نا آدمی کی تو غفلت چھاتی ہے. حدیثوں میں ہے شیطان مچھر کی شکل میں انسان کے دل پر پشت پر پیچھے دل کی جانب وہ متوجہ رہتا ہے. ذاکر پاتا ہے تو اس کی سونڈ سمیٹ لیتا ہے, غافل پاتا ہے تو اس کی سونڈ کے ذریعے سے دل میں بساوس اور غلط چیزیں پیدا کرتا ہے. تو اللہ کا ذکر دلوں کی پاکی کا ذریعہ ہے, اللہ کے قرب کا سبب ہے. 3 تسبیحات. 3 کلمہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر ولا حول ولا قوۃ الا باللہ, بہت بڑی چیز ہے. 3 کلمہ یوں کہتے ہیں پورے قرآن کا خلاصہ ہے. اللہ والا کہتے ہیں قرآن کا خلاصہ ہے. आदमी ध्यान से पढ़े सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह अल्लाहु अकबर ध्यान करे, अल्लाह की जात हर ऐब से पाक है, सारी खूबियां सारी अच्छाइयां अल्लाह की जात में, अल्लाह के सिवा कोई माबूद नहीं है, अल्लाह की शान सबसे बड़ी है, आसमान से बड़ी है, आसमान तो उसकी मुट्ठी में है, अल्लाह ताला आसमान जमीन को लपेट देंगे और ऐसे लपेटेंगे जैसे कागज के रोल लपेटते हैं, ऐसे सातों आसमान को लपेटेंगे। अल्लाह ताला कुरान में यौम नतवी समा अतफी सिजिल लिल कुतुब कमा बदाना अव्वल खल्क़िन ऐसे लपेटेंगे। तो फिर पूछेंगे बताओ कौन ताकतवर है, अल्लाह सबसे बड़ा है, तो अल्लाह की बड़ाई के ध्यान के साथ दूसरी तस्बीह अल्लाह वाले कहते हैं दुरूद शरीफ। दुरूद शरीफ एक ऐसा अमल है जो अल्लाह के नबी की मोहब्बत के पाने का जरिया है, वसीले नजात है, वसीले क़ुर्ब है, नबी से भी क़ुर्ब होगा अल्लाह से भी क़ुर्ब होगा। हाँ, क्योंकि एक अमल ऐसा है जिसमें अल्लाह ताला ने अपनी जात को शामिल किया है, इन्ना अल्लाह व मलाइकतहु युसल्लूना अलन नबी, अल्लाह का दुरूद और रहमत अपनी शान से है, फरिश्तों का दुरूद और रहमत अपने एतबार से। ईमान वालों से कहा इतनी बड़ी नियामत तुम्हारी तरफ भेजी है, तुम भी सलातो सलाम भेजो। अल्लाह के नबी ने शायद के नाजिल होने पर साहबा ने पूछा तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुरूद भी सिखाया और सलाम भी सिखाया। हाँ, और तीसरी और दुरूद शरीफ जो है वो बरकतों के हासिल करने का बेहतरीन वसीला है। दुरूद शरीफ अल्लाह के नबी से मोहब्बत के बढ़ने का बेहतरीन वसीला है। सुन्नतों से मोहब्बत हो जाएगी, जब अल्लाह के नबी से मोहब्बत हो जाएगी तो उनके तौर तरीकों से भी मोहब्बत हो जाएगी, एक एक सुन्नत से मोहब्बत हो जाएगी। और तीसरी तस्वीर अल्लाह वाले बताते हैं अस्तग़फिरुल्लाह, कम से कम ये अस्तग़फिरुल्लाह मिन कुल्ल ज़म्बिन मअतूबुन इलैह, अस्तग़फिर अल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवा अल-हय्युल क़य्यूम वअतूबु इलैह। मुख्तलिफ सय्यदुल इस्तिग़फार है, जो आदमी सय्यदुल इस्तिग़फार सुबह में पढ़ा उस दिन में उसकी मौत हो गई तो शहादत की मौत मिलेगी, रात में पढ़ा तो और रात में इंतकाल हो गया तो उसको शहीदों का मर्तबा मिलेगा। इस्तिग़फार बहुत बड़ी चीज है, सय्यदुल इस्तिग़फार याद है, इधरों को याद है, माशाल्लाह माशाल्लाह सय्यदुल इस्तिग़फार जमातों में निकले तो रोजाना एक एक चीज याद करे तो 40 दिन में तो 40 चीजें जमा हो जाए, दो करे तो 80 जमा हो जाए। और तीसरी चीज जो अल्लाह के मोहब्बत के पाने का जरिया है वो है मसनून दुआओं का इस्तेमाल। अभी शाम हो गई तो आप सल्लल्लाहु अलैहि वसल्लम क्या पढ़ते थे, कपड़े पहनते थे क्या पढ़ते थे, जूते पहनते थे क्या पढ़ते थे, मिसवाक करते थे क्या पढ़ते थे, बैतुल खला में जाते थे क्या पढ़ते थे, मौके मौके की दुआएं मसनून दुआएं, ये भी हिफाजत का किला है, हिस्न है। रहमत और बिजली गरजे तो क्या पढ़ते थे, बारिश हो तो क्या पढ़ते थे, कोई हाल पेश आ जाए क्या करते, मुसलमान को हंसता देखे तो मौके की दुआ, अब हतल्लाहु सिन्ना परेशान हाल को देखे तो क्या पढ़ते थे, खुशी की खबर सुने तो क्या पढ़ना है। हर मौके पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को मशगूल फरमाया अल्लाह के जिक्र में, मसनून दुआएं। चौथी चीज जिसे अल्लाह का ध्यान मिलता है, रोजाना आदमी मश्क करे रब्बुल आलमीन से मुनाजात करे। दुआ ऐसी इबादत है कि आदमी जिस हाल में हो अल्लाह से दुआ मांग सकता है, लेकिन कुछ वक्त ऐसा निकाले कि अपनी हाजत है, चाहे खाना पीना मांगे चाहे अपनी दुनिया की जरूरत मांगे, अगर दुआ के रास्ते से आदमी को अल्लाह का ध्यान मिलेगा, चाहे दुनिया की चीजें मांग रहा है तो भी अल्लाह का ध्यान मिलेगा, अल्लाह ही देने वाला है, वही मौती है। तो करोगे इंशाल्लाह, ये चार चीजों के जरिए से अल्लाह का ध्यान मिलेगा। अब ये निकाह की मजलिस है, दो अहम, कब से दूल्हा मेरी तरफ देख रहे हैं कि कब खुतबा पढ़ेंगे, हैं? अभी हो जाएगा, लेकिन ये बहुत बड़ी जिम्मेदारी है, ये आपकी जिंदगी का आगाज है, आगाज है, ये जिंदगी का आगाज है, इस जिंदगी को कैसे बनाना है वो सीखना है। पुराने करीम में मुआशरे के आदाब और उसके अहकाम आए हैं। शादी तो हो गई, शादी के बाद क्या, का औरत की तरफ से बहुत से मसले पेश आएंगे, तो क्या करोगे, तुम तोड़ दोगे क्या? नहीं, सबर करना। अल्लाह ताला ने कुरान फरमाया बआशिरून बिल मारूफ, भलाई के साथ, अच्छाई के साथ, उनके साथ जिंदगी गुजारना। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी बीवियों के साथ रहते थे, ये गलत अकीदों के साथ हमें नहीं जीना। जाहिलियत में अकीदा था कि जब औरत नमाज पढ़ने की हालत में ना हो तो उसके हाथ का खाना भी नहीं खाते थे, पानी भी नहीं पीते थे। आज भी ये जहालत दुनिया में है। माँ आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती है कि मैं जब इस हालत में होती, नमाज पढ़ने की हालत में नहीं होती, तो आप सल्लल्लाहु अलैहि वसल्लम का सर मेरी गोद में होता, आपके सर में मैं कंघी भी करती। तो उम्मत के सामने जहालत को दूर किया। हाँ, आप सल्लल्लाहु अलैहि वसल्लम अपनी बीवियों को वक्त भी देते थे। हजरत मौलाना अब्दुल्ला काबोदरवी साहब ने किसी बयान में निकाह के मजलिस में कहा था, आप सल्लल्लाहु अलैहि वसल्लम असर की नमाज के बाद जब मकाम पर होती तो अपनी बीवियों को टाइम देते थे, उनके पास बैठते थे। आप मोहब्बत भी करते थे, आप दिल लगी भी करते थे। हाँ, आमा आयशा रज़ी अल्लाह ताला ने पानी पिया जिस बर्तन में, अल्लाह के नबी ने फरमाया लाइए लाइए, उस जहां से हजरत आयशा ने पानी पिया मुंह लगाकर, वहीं से हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने भी पिया, मोहब्बत बढ़ी। ये जिंदगी है पाकीज़ा, और इसके जरिए से इंसान की जिंदगी निखर जाती है, बुराइयों से निकल आता है। इसलिए अल्लाह के नबी ने फरमाया या माशा शबाब, ओ जवानों, ओ यंग सर्कल, मन इस्तता मिनकुम अल्बा फलयतज़व्वज, जो आदमी निकाह की ताकत रखता हो उसे चाहिए कि शादी कर ले। फइन्नहु अग़ध्ध लिल्बसर व अहसनु लिल्फर्ज, इसकी वजह से आंख भी नीचे हो जाएगी, शर्मगाह महफूज हो जाएगी। और जो ताकत नहीं रखता तो उसका भी रास्ता बताया, वमन लम यस्तति फअलैहि बिस्सौम, जो आदमी ताकत नहीं रखता उसे चाहिए वो रोजा रखे, तो उससे शहवानी कुव्वत कम होगी। इसलिए कि शहवानी कुव्वतें जो है वो इंसान को दोजख में ले जाएगी, शहवत है ना, वो इंसान को दोजख में ले जाएगी। फइन्नहु लहू विजा, वो उसके लिए ढाल बन जाएगी। इसलिए बुजुर्गों और भाइयों, ये शादी एक सुन्नत भी है, तमाम नबियों का तरीका रहा है। इंशाल्लाह 5-7 मिनट में निकाह हो जाएगा। इस मौके का मसनून अमल ये है, बैठने वाले खुतबा सुने, मुसलमान की खुशी में शामिल हो और उसे दुआएं दे बैठे बैठे मसनून, बारक अल्लाहु लक व बारक अलैक व जमा बैनकुमा बिखैर, दुआ दोगे ना इंशाल्लाह। और क्या करोगे, घर वालों के साथ दीनदारी जो है वो बड़ी चीज है। दुनिया में लोग निकाह करते हैं, कोई माल की बुनियाद पर करते हैं, कोई हुस्न व जमाल पर करते हैं, कोई शराफत पर करते हैं, कोई दीनदारी पर करते हैं। बरकत वाला निकाह दीनदारी वाला है, दीनदारी को तरजीह देना। कोई बात पेश आ जाए तो आपस में बैठ लेना, और मियां बीवी है ना, कभी बच्चे और बच्चों के सामने तो झगड़े नहीं, वरना बच्चे बड़े हो जाएंगे ना तो फिर वो एक पक्ष ले लेंगे वो कोई, और बच्चे ज्यादा माँ का पक्ष लेंगे, फिर आदमी अपने घर में होते हुए बेघर होगा। इसलिए वो कहते हैं दरगुजर करें, उनसे दरगुजर करें, और नेकी पर जमा हो तो दोनों मियां बीवी पहले ही दिन ये नियत करें कि हमारी जिंदगी का मकसद तो दीन है, निकाह एक जरूरत है, हम जरूरत भी पूरी करेंगे, जैसे खाना है, पीना है, पहनना है, ओढ़ना है, मकान है, ये जरूरत है, ऐसे एक जरूरत है, हमारा मकसद तो दीन है, तो दीन पर नेकी पर जमा हो। और उसके लिए उलमा से पूछे, कुरान करीम में हर तरह की हिदायत, हदीसों में हर तरह की हिदायत है, उन हिदायत को सुने, समझे और फिर उस पर अमल करे। अल्लाह ताला तौफीक अता फरमाए। الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا قال الله سبحانه وتعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال الله سبحانه وتعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال النبي صلى الله عليه وسلم النكاح من سنتي وقال فمن رغب عن سنتي فليس مني أو كما قال عليه الصلاة والسلام محمد افضل صاحب کھڑے ہو جائیں دلہا اور ان کے وکیل محمد افضل صاحب عبداللہ وزیر شیخ ان کے وکیل ہیں اکبر اصغر شیخ آپ وکیل ہیں آپ نے اجازت لے لی پڑھا دوں ہیں اجازت ہے سنیے محمد افضل صاحب فردوس بانو بنت اکبر شیخ کی ذات کو 5,000 روپیہ نقد مہر کے عوض میں آپ کے نکاح میں فردوس کو بیوی بنا کر دی آپ نے اس کو اپنے نکاح میں قبول کیا توڑ سے کہو میں نے اس کو اپنے نکاح میں قبول کیا بارک اللہ لک و بارک علیک طہٰ شرف الدین ان کے وکیل ہیں محمد یونس آپ نے اجازت لے لی پڑھا دوں سنیے طہٰ صاحب جویریہ بنت خالد منشی کی ذات کو 45,000 روپیہ نقد مہر کے عوض میں آپ کے نکاح میں جویریہ کو بیوی بنا کر دی آپ نے اس کو اپنے نکاح میں قبول کیا بارک اللہ لک و بارک علیک و جمع بینکما تشریف رکھیں فیصل احمد یاسین انصاری ان کے وکیل ہیں سلیمان حسین ولی آپ وکیل ہیں آپ نے اجازت لے لی پڑھا دوں سنیے فیصل صاحب عمارہ بنت سلیمان ملا کی ذات کو 5,000 روپیہ نقد مہر کے عوض میں آپ کے نکاح میں بیوی بنا کر دیا آپ نے اس کو اپنے نکاح میں قبول کیا بارک اللہ لک و بارک علیک و جمع بینکما تشریف رکھیں عادل محمد رفیق بکھیا آپ ہیں آپ کے وکیل ہیں صادق احمد قریشی آپ ہیں صادق احمد قریشی اجازت ہے وہیں کھڑے رہے سنیے عادل صاحب آپ امیر آپ آمیرہ بنت ساجد قریشی کی ذات کو 5,000 روپیہ نقد مہر کے عوض میں آپ کے نکاح میں بیوی بنا کر دیا آپ نے اس کو اپنے نکاح میں قبول کیا میں نے اس کو اپنے نکاح میں قبول کیا کہو بارک اللہ لک و بارک علی چلا بھی زور سے بولی ہو ماشاءاللہ اللہ برکت دے بارک اللہ عبداللہ احتشام ان کے وکیل اظہار ناظم الدین आपने इजाजत ले ली, पढ़ा दूं, सुनिए। अब्दुल्ला साहब, फौजिया बिन इजहार काजी की जात को 11,000 रुपया नकद मेहर के एवज में आपके निकाह में फौजिया को बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। अब्दुल साहिल, कहाँ है अब्दुल साहिल? आप उनके वकील हैं नौशाद। सुनिए नौशाद साहब, आप वकील हैं, अब इजाजत ले ली आपने, पढ़ा दूं, सुनिए। मुबशिरा बिन याकूब शेख की जात को 21,501 रुपया नकद मेहर के एवज में आपके निकाह में मुबशिरा को बीवी बना कर दिया, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। सुलेमान सलमान जावेद शेख, उनके वकील है अनीस शेख, आपने इजाजत ले ली अनीस शेख। अच्छा सलमान साहब सुनिए, पढ़ा दूं, सुनिए। साइमा बिनते अनीस शेख की जात को 25,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। अजीम नसीर रेडियो वाला, आप हैं, आपके वकील हैं अनीस अनस अहमद, आप हैं, इजाजत ले ली आपने, पढ़ा दो, सुनिए। सरमीन बिनते सुलेमान सेमा की जात को 5,786 रुपया नकद मेहर के एवज में आपके निकाह में सरमीन को बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक। मोहम्मद इरफान आरिफ मेमन, मोहम्मद यूनुस इब्राहिम मेमन, आप वकील हैं, आपने इजाजत ले ली, पढ़ा दूं, सुनिए। इरफान मोहम्मद इरफान साहब, राबिया बिनते मोहम्मद यूनुस की जात को 5,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दिए, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। मोहम्मद रिजवान आरिफ मेमन, उनके वकील हैं मोहम्मद यूनुस इब्राहिम मेमन, अभी माशाल्लाह इजाजत है, सुनिए। मोहम्मद रिजवान साहब, आयशा बिनते मोहम्मद यूनुस मेमन की जात को 5,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दिया, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। लगता है 4 महीने लग गए, दूसरी मर्तबा लगाना है। मोहम्मद एजाज अब्दुल अजीज शेख और उनके वकील है हाजी अमीन। हाजी साहब आपने इजाजत ले ली, अच्छा पढ़ा दूं, सुनिए। मोहम्मद एजाज साहब, सादिया बानो बिनते हाजी अमीन शेख की जात को 5,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना करके सादिया को दी, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। मोहम्मद सिद्दीक महमूद शेख, उनके वकील है गुल मोहम्मद अब्दुल हमीद शेख। आप गुल मोहम्मद, अब क्या है गुल मोहम्मद साहब, आपने इजाजत ले ली, पढ़ा दो, सुनिए। मोहम्मद सिद्दीक साहब, शहनाज बिनते शब्बीर शेख की जात को 5,786 रुपया नकद मेहर के एवज में शहनाज को बीवी बनाकर आपके निकाह में दी, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। ताहिर हसन भाई शेख, उनके वकील हैं हारून अल्लाह रखा शेख, इजाजत है, सुनिए। ताहिर साहब, फरहीन बानो बिनते हारून भाई शेख की जात को 5,001 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया। मोहम्मद जुनेद अब्दुल कादिर खलीफा, उनके वकील है अल्लाह रखा नूर मोहम्मद शेख, आपने इजाजत ले ली, पढ़ा दो, सुनिए। मोहम्मद जुनेद साहब, रुबीना बानो अल्लाह रखा शेख की जात को 5,000 रुपया नकद मेहर के एवज में रुबीना को आपके निकाह में बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया। मैंने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लक व बारक अलैक। मोहम्मद वसीम शरीफ मियां शेख, उनके वकील है अल्लाह रखा नूर मोहम्मद शेख, इजाजत है आपने ले ली इजाजत, सुनिए मोहम्मद वसीम साहब रोजीना बानो बिनती अल्लाह रखा शेख की जात को 5,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दिया, आपने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु लकुम बारका अलैकुम जमातुन। फिरोज नईम शेख, उनके वकील यूसुफ समाती, फिरोज नईम शेख आप हैं, उनके वकील हैं यूसुफ आप हैं, आपने इजाजत ले ली पढ़ा दूं, आप लड़की के अब्बा हैं?
नहीं मामा,
मामा है, अब्बा भी नहीं है तो अब्बा वकील होने चाहिए, इजाजत है? अच्छी बात, मैं अच्छी चीज है, आप सल्लल्लाहु अलैहि वसल्लम ने निकाह पढ़ाया अपनी बेटी, इजाजत है ना माशाल्लाह। सुनिए अख्तर अख्तरी रही शेख की जात को 5,100 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया? मैंने उसको अपने निकाह में कबूल किया। बारकल्लाहु व बारक अलैह। साहिल अब्दुल रहमान पठान, उनके वकील निसार अहमद अब्दुल रहीम शेख, आपने इजाजत ले ली पढ़ा दूं, सुनिए साहिल साहब आफरीन बानो बिन निसार अहमद शेख की जात को 10,786 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया? बारकल्लाहु लकुम व बारक अलैकुम। अबरार मियां अय्यूब मियां शेख, उनके वकील निसार अहमद शेख, आप इजाजत ले ली पढ़ा दो, सुनिए अबरार मियां बुशरा बानो बिनते निसार अहमद शेख की जात को 11,000 रुपया नकद मेहर के एवज में आपके निकाह में बीवी बना कर दिया, आपने उसको अपने निकाह में कबूल किया? बारकल्लाहु लकुम व बारक अलैह। रईस शब्बीर शेख, उनके वकील मुश्ताक लाल मोहम्मद शेख, रईस साहब आप हैं? अच्छा, और ये उनके वकील मुश्ताक, इजाजत है पढ़ा दो, सुनिए रईस साहब शाहीन बिनते लाल मोहम्मद शेख की जात को 1 तोला सोना नकद मेहर के एवज में आपके निकाह में शाहीन को बीवी बना कर दी, आपने उसको अपने निकाह में कबूल किया? जोर से कहो बारकल्लाहु लकुम व बारक अलैक व जमा बैन। اللهم صل وسلم وبارك وترحم وتحنن على سيدنا محمد وعلى آل سيدنا محمد كما صليت وسلمت وباركت وترحمت وتحننت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم إنا ندعوك الله وندعوك الرحمن وندعوك البر الرحيم وندعوك بأسمائك الحسنى كلها ما علمنا منه وما لم نعلم أن تغفر لنا واغفر جميع أمة محمد صلى الله عليه وسلم وارحمنا وارحم أمة محمد صلى الله عليه وسلم وتجاوز عنا وتجاوز عن أمة محمد صلى الله عليه وسلم وفرج عنا وفرج عن أمة محمد صلى الله عليه وسلم. اللهم لك الحمد كما أنت أهل فصل على محمد ما أنت أهل وافعل بنا ما أنت أهل فإنك أنت أهل التقوى والجود والكرم. اللهم إنا نسألك باسمك الطيب الطاهر المبارك الأحب إليك إذا دعيت به أجبت وإذا استفرجت به فرجت وإذا استنصرت به نصرت وإذا استرحمت به رحيم. يا الله ہمارے گناہوں کو معاف فرما، کوتاہیوں سے درگزر فرما. آج تک ہم نے اور پوری امت نے دین سیکھنے میں سکھانے میں جتنی غفلت کوتاہی سستی ہوئی اپنے کرم سے معاف فرما دے، امت کی غفلت کو معاف فرما دے. اے اللہ امت کی غفلت کو معاف فرما دے، یہ یاد کرنے کی توفیق عطا فرما دے، توفیق کے دروازے کشادہ فرما دے، ہدایت کے دروازے کشادہ فرما دے، ہمارے والدین کی مغفرت فرما، ہمارے اساتذہ کی مغفرت فرما، جن بزرگوں اور اساتذہ کے ذریعے سے ہمیں دین اور دین کی محنت ملی، یا اللہ جو حیات ہے ان کی عمروں میں برکت عطا فرما، جو دنیا سے جا چکے ان کو ان کو وہاں کی بہاریں نصیب فرما، ان کی پوری پوری مغفرت فرما، ارحم الراحمین، ہونے والے نکاح میں برکت مقدر فرما، یا اللہ میاں بیوی میں خوشگوار زندگی نصیب فرما، الفت، مودت، محبت، رحمت نصیب فرما، ایک دوسرے کے حقوق کی ادائیگی کی توفیق عطا فرما، یا اللہ آپس کے خلفصہ انتشار اور شیطانی اور جناتی اثرات سے حفاظت فرما، یا اللہ ہر قسم کی کدورتوں سے حفاظت فرما، خاندانوں میں الفت، مودت، محبت نصیب فرما، اولاد صالح کے وجود میں آنے کا ذریعہ فرما، اے اللہ دین کے سچے خادموں کے ظاہر ہونے کا ذریعہ فرما، اے اللہ امت کی اجتماعی انفرادی تمام پریشانی دور فرما، اے اللہ جتنے لڑکے لڑکیاں یا اللہ شادی کے لیے اور ان کے رشتوں کے لیے پریشان ہیں، یا اللہ عافیت کے ساتھ ان کے رشتے مقدر فرما، اور جن کے رشتے ہو چکے اور آپس میں ناچاکیاں ہیں اپنے کرم سے، محبتوں سے اللہ اس کو مبدل فرما، اے ارحم الراحمین، بے اولادوں کو اولاد عطا فرما، قرض داروں کے قرض ادا فرما، پریشان حالوں کی پریشانی دور فرما، جو جیلوں میں محبوس سے باعزت رہائی کے فیصلے فرما، یا اللہ ہمارے ملک میں امن و امان کی فضا قائم فرما، اس مجلس کی برکت سے تجھ سے درخواست کرتے ہیں، اس سے اللہ بھیک مانگتے ہیں، اے اللہ ہماری غفلتوں کو معاف فرما کر، اے اللہ دنیا خصوصاً ہمارے ملک میں اور سارے عالم میں امن و امان قائم فرما، ایمان کی محبت ہر انسان کے دل میں عطا فرما، اور اے اللہ ایمان ان کے دلوں میں محبوب بنا، اے اللہ جو کچھ زیادہ خیر وجود میں اسے قبول فرما، جتنی بھلائی کی دعائیں رسول پاک صلی اللہ علیہ وسلم نے مانگی تمام بھلائیاں نصیب فرما، جن شرور سے پناہ چاہیے پناہ نصیب فرما، اللہم صل علی سیدنا محمد صلاة تنجینا بها من جمیع الاحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ابھی 15 منٹ باقی ہے.